اللہ اکبر.
اس قال موسیٰ لأہلی, یہاں پہ اب موسیٰ علیہ السلام کا واقعہ شروع ہوتا ہے. اللہ تعالیٰ نے سب سے زیادہ جس پیغمبر کا ذکر قرآن میں کیا ہے وہ موسیٰ علیہ السلام ہے. ان کی باتیں سنا سنا کے آپ صلی اللہ علیہ وسلم کے دل کو تسلی دی ہے, آپ صلی اللہ علیہ وسلم کو ڈھارس بندھائی ہے. کہ کیا ہوا تھا, یہ وہ واقعہ ہے جب موسیٰ علیہ السلام مدین سے نکلے تھے اور اپنی بیوی کے ساتھ تھے. انہوں نے شعیب علیہ السلام کے پاس اپنے 10 سال مکمل کر لیے تھے, اب بیوی کو لے کے چلے ہوئے ہیں, سفر کر رہے ہیں. راستے میں رات کا وقت ہے, سردی ہے اور راستے کا بھی پتہ نہیں ہے. تو ایک جگہ پہ دیکھا ہے آگ سی, دور کہیں آگ نظر آئی ہے. تو اب فرما رہے ہیں, یہ اس وقت کا ٹائم ہے, یہ ٹریولنگ کے دوران کی بات ہو رہی ہے, کہ جب موسیٰ علیہ السلام نے فرمایا اپنے گھر والوں سے. یہاں پہ بعض مفسرین نے فرمایا کہ یہاں پہ صرف ان کی بیوی تھی, لیکن پھر بھی اہل کا لفظ آیا. اس سے پتہ چلتا ہے ایک تو کہ بیوی بھی اہل میں ہے, کیونکہ بعض ہمارے ہاں لوگ کہتے ہیں کہ اہل بیت صرف آپ صلی اللہ علیہ وسلم, فاطمہ رضی اللہ تعالیٰ عنہ, علی اور حسن اور حسین رضی اللہ تعالیٰ عنہ, یہی سب ہیں, اور آپ صلی اللہ علیہ وسلم کی بیویاں آپ کی اہل نہیں ہیں, تو وہ ان کو نہیں مانتے. حالانکہ قرآن بتاتا ہے کہ اہل میں بیوی آتی ہے. اپنے گھر والوں سے, اور یہ بھی پتہ چلتا ہے کہ گھر والی کی بھی یہاں پہ اہل کہا گیا ایک رسپیکٹ کے طور پر, ورنہ بیوی کا لفظ بھی آ سکتا تھا. انی آنست نارا, بے شک میں مانوس, میں نے یعنی مانوس ہوا ہوں, یعنی میں نے پائی ہے, میں نے دیکھی ایک آگ. سآتیکم منہا بخبر او آتیکم بشہاب قبس, میں ان قریب لاؤں گا تمہارے پاس اس میں سے کوئی خبر, یعنی کوئی راستہ کہ بھئی کیا راستہ ہے آگے, اس راستے کی خبر میں تمہارے لیے لے کر آتا ہوں. یا میں, ہو سکتا ہے میں وہاں پہ پالوں کوئی ایسی خبر, کیونکہ وہاں پہ اس زمانے میں کیا کرتے تھے لوگ, آگ واگ جلا کے رکھ دیتے تھے کہ کوئی مسافر وغیرہ گزرے گا تو پھر وہ یہاں تو آگ سے دیکھ کے آ جائے تو اس کی مہمان نوازی کی جائے, یا کسی کو کوئی ضرورت ہو تو پھر وہ بھی آ سکتا ہے, اس کے لیے آگ جلائی جاتی تھی. تو فرماتے ہیں کہ میں وہاں سے کوئی خبر لے کر آتا ہوں, اور یا پھر لے کر آ جاتا ہوں وہاں سے کوئی شعلہ, کوئی آگ کا انگارہ, لعلکم تستولون, تاکہ تم گرم ہو سکو, اس کو تاپ سکو. اب یہاں سے یہ پتہ چلتا ہے, سبحان اللہ, کہ اپنی بیوی کا کتنا خیال تھا کہ میں لے کر آتا ہوں, ورنہ کہیں کہ میں تو پیغمبر ہوں, میں تو یہاں بیٹھا ہوں, جاؤ ذرا تم لے کر آؤ نا. یہاں پہ ایک شوہر کا جو کردار ہے وہ بھی بتایا گیا, اور انبیاء ایز ہسبینڈز کیسے ہوتے تھے وہ بھی ہمیں پتہ چلتا ہے. انبیاء ایز ہسبینڈز وہ کتنے اپنی فیملی کے لیے کنسرن تھے, کیئرنگ تھے, ٹھیک ہے. تو ایسے نہیں ہے کہ ہم اگر کوئی کسی مقام پہ پہنچ جاتا ہے تو اس کے بعد وہ انسان سوچے کہ اب میرے تو یہ سارے خدمت گزار ہوں اور میں آرام کروں کیونکہ میرا تو بڑا مقام ہے اور میں تو بڑی چیز ہوں. اب یہاں پہ بھلے ابھی ان کو پیغمبری نہیں ملی تھی, مگر ایک ایز اے ہسبینڈ بھی ان کا ایک رول دیکھیں. پیغمبر جو ہوتا ہے نا, ان کا کردار پہلے سے ہی بہت شفاف ہوتا ہے, پہلے سے ہی بہت بلند ہوتا ہے. اس سے پتہ چلتا ہے کہ وہ کس شخصیت کے مالک تھے, ان کی پرسنالٹی کا پتہ چلتا ہے, اور خاص طور پہ گھر والوں کے ساتھ پرسنالٹی کا پتہ چلتا ہے. اور آج کے وقت میں اگر کوئی ذرا یعنی دین میں ہی کوئی عالم بن جاتا ہے, کوئی پیر بن جاتا ہے, کوئی, وہ سوچتے ہیں بس اب سارے ہمارے خادم ہیں, اب یہی ہماری خدمت کریں, ہم کسی کے لیے نہیں کچھ کریں گے, گھر والے بھی ہمارے آگے پیچھے دوڑیں اور ہم تو بس بیٹھے رہیں کرسی کے اوپر. تو یہاں پہ انبیاء کی زندگی میں ہمارے لیے لیسن ہے. فلما جاءہا, پھر جب وہ آئے اس کے پاس, کس کے پاس, اس آگ کے پاس, نو دیا, ندا دیے گئے, پکارے گئے, ام بوری کا من فی النار و من حولہا, کہ با برکت ہے, برکت دی گئی, دیا گیا جو آگ میں ہے और जो उसके इर्द गिर्द है। जब वहां पे पहुंचे तो देखें, अब ये भी मूसा अलैहिस्सलाम के लिए एक हैरानकुन बात थी। जाहिर है वो तो कभी उन्होंने ऐसा एक्सपीरियंस नहीं किया था। सब्ज दरख्त है और उसके ऊपर जैसे आग लगी हुई है। अब देखिए, आग तो दरख्त पे नहीं लग सकती ना, तो जल जाएगा, लेकिन ये कैसा दरख्त है जो दरख्त भी है और उसके ऊपर आग भी लगी हुई। सूरह ताहा में हम ये पढ़ चुके हैं पहले बार, तो वो बिल्कुल रोशन है। आप देखें, ये वो मोमेंट्स थे जिस वक्त मूसा अलैहिस्सलाम को बहुत बड़ा एक एजाज मिलने वाला था, बहुत बड़ी चीज मिलने वाली थी जो कम कम दुनिया में किसी इंसान को मिली है, और वो है नबूवत। उस जमाने में कोई आज की तरह को कोई होता तो कहता कि इसकी तो मूवी बननी चाहिए, इसका तो ये होना चाहिए, ये क्या चीज है, ये क्या लम्हात है। तो मूसा अलैहिस्सलाम खड़े हैं, देख रहे हैं कि ये क्या माजरा है। एकदम आवाज आई है और पुकार है, ये ऐसी पुकार है, जमीन आसमान फिजा सारी तरफ से एक ही आवाज आ रही है। जैसे बाज दफा हम कोई तिलावत वगैरह सुनते हैं ना, तो ऐसे लगता है ना सारे माहौल में गूंज है उसकी। अब ये जो थी आग नहीं थी, असल में ये नूर था, और इसमें बताया गया कि बहुत बरकत दिया गया है वो जो आग में है और जो उसके आसपास है। इसकी बहुत सारी तफसीरें की गई कि आग के अंदर क्या है और उसके आसपास क्या है। बाज ने कहा कि आग के अंदर फरिश्ते और आग के करीब हाउल हा, इसके आसपास में मूसा अलैहिस्सलाम खड़े में। बाज ने इसके ऑपोजिट कहा कि आग के अंदर मूसा अलैहिस्सलाम, मगर मतलब ये वो यानी बिल्कुल उसके करीब थे, तो यानी मतलब यही हो गया कि उसके अंदर, और जो हाउल है उस वो फरिश्ते मुराद है कि वो भी बाबरकत है, वो भी बाबरकत है। और बाज ने कहा कि जो इसके अंदर है आग के वो बाबरकत है, वो यानी वो फरिश्ते हैं, और जो हाउल में है वो ये अर्ज़े मुकद्दस है, ये शाम की सरजमीन है। ये ना मतलब यहां से ट्रेवल करके जा रहे थे ना, तो अब दूर पे आए हैं। तो बाज ने कहा आग के अंदर अल्लाह ताला का कोई नूर है और इसके इर्द गिर्द फरिश्ते हैं, मार कैफी सारी इसके बारे में राय है। वह सुबहान अल्लाह रब्बिल आलमीन, और पाक है तेरा रब, पाक है अल्लाह, रब है जहान वालों का। यानी अल्लाह ताला ने पहले तो मूसा अलैहिस्सलाम को कंफर्टेबल कर दिया कि जब बरकत की बात फरमाई कि जो बड़ा बार बरकत है, ये मकाम भी बाबरकत है, जाहिर है जहां रब कायनात कलाम करे वो तो जगह खुद ही बाबरकत हो गई। और देखिए कहां एक रब है तमाम जहानों का, और कहां एक जरा सा इंसान, चाहे वो मूसा अलैहिस्सलाम हो या कोई भी हो, है तो इंसान ही ना, कहां वो रब और कहां एक इंसान, डायरेक्ट उससे कलाम करना ये कोई मामूली बात नहीं थी। तो अल्लाह ताला ने एक, जाहिर है वो ये नहीं हम कह सकते कि वो अल्लाह ताला का नूर उसके अंदर था, यहाँ अस्तग़फिरुल्लाह अल्लाह ताला कोई हलूल कर दी गया उसके अंदर, जैसे इन लोगों का होता है कि फलां चीज के अंदर खुदा ने हलूल कर लिया उसके अंदर, यानी चला गया वो उसके अंदर से वो बोल रहा था, ऐसा अल्लाह ताला इन चीजों से पाक है, किसी भी जोहद से, किसी डायरेक्शन में होने से, किसी ऐसी चीज से अल्लाह ताला पाक है, हम नहीं ये कह सकते। और फिर अगर अल्लाह ताला का ही नूर था उसके अंदर, तो सोचे ना मूसा अलैहिस्सलाम ने तो जब अल्लाह ताला से ये फरमाइश की थी कि या अल्लाह मैं तुझे देखना चाहता हूं, तो अल्लाह ताला ने क्या फरमाया था कि ऐ मूसा तुम मुझे नहीं देख सकते। तो अगर यहाँ पे अल्लाह ही था तो फिर तो ये सवाल ही नहीं पैदा होता कि अल्लाह ताला फरमाते मूसा तुम मुझे नहीं देख सकते, तो मूसा अलैहिस्सलाम ने पहले ही अल्लाह को देखा हुआ था। तो ये नहीं समझना चाहिए कि उसमें नाउज़ुबिल्लाह कोई अल्लाह ताला था या क्या था, अल्लाह ताला वो तो नूर है और उसको कोई देख नहीं सकता, यही हमें हदीस से पता चलता है। और ये हमें पता चलता है कि अल्लाह ताला के आगे हिजाब है नूर का, वो हम اللہ کی ذات کو نہ تو ڈیفائن کر سکتے نہ سمجھ سکتے, ہماری عقل اتنی ہے ہی نہیں کہ جو اس چیز تک پہنچے اور ہم اس کو نہیں جان سکتے. اور ہمیں یہ بس آپ صلی اللہ علیہ وسلم نے جتنا بتا دیا کہ حضرت ابو موسیٰ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم ہماری مجلس میں کھڑے ہوئے تھے تو آپ نے ہمیں پانچ باتیں بتائیں. آپ نے فرمایا اللہ عزوجل سوتا نہیں ہے, نہ سونا اس کی شان کے لائق ہے, وہ ترازو کے پلڑے کو جھکاتا ہے اور اس کو اوپر اٹھاتا ہے. یعنی ترازو کے پلڑے کو جھکانا اوپر اٹھانے کا مطلب کیا ہے کہ قیامت کے دن بندوں کے اعمال کا وزن کیا جائے گا, بعض بندوں کے نیک اعمال کا وزن کم ہوگا, بعض کے نیک اعمال کا زیادہ ہوگا. پھر دن کے اعمال سے پہلے اس کی طرف رات کے اعمال بلند ہوتے ہیں, یعنی رات کے اعمال دن سے پہلے بلند ہوتے ہیں اور دن کے اعمال رات سے پہلے بلند ہو جاتے ہیں, اس کی طرف لے جائے جاتے ہیں. اور فرمایا اس کا حجاب نور ہے, نور ہے, اگر وہ اپنے چہرے کی تجلیات کو ظاہر کر دے تو جہاں تک اس کی نگاہ جائے وہاں تک ساری مخلوق جل جائے. یہ صحیح مسلم کی روایت ہے, یعنی اس سے پتا چلتا ہے ساری جہاں تک اس کی نظر جائے کا مطلب کیا, پھر تو ساری مخلوق ہی جل جائے کیونکہ اس کی نظر کی تو کوئی انتہا نہیں ہے نا. تو اس لیے ہم ایسے نہیں بول سکتے کہ اللہ تعالیٰ اس درخت کے اندر تھا یا وہاں سے, بس ایک آواز تھی اور اللہ تعالیٰ نے ایک نور کو ظاہر کیا اور پاک ہے وہ اللہ جو رب ہے تمام جہانوں کا. یا موسیٰ, اے موسیٰ, انہو ان اللہ, اور اللہ تعالیٰ نے فرمایا اب موسیٰ علیہ السلام تو پریشان ہے کہ یہ ہو کیا رہا ہے, کہاں سے کیا, کون مخاطب ہے. اللہ تعالیٰ نے فرمایا انا اللہ العزیز الحکیم, میں ہوں اللہ غالب ہے حکمت والا. کتنی بڑی سعادت ملی موسیٰ علیہ السلام کو کہ اللہ تعالیٰ ڈائریکٹلی موسیٰ علیہ السلام سے فرما رہے ہیں کہ میں اللہ ہوں غالب حکمت والا, غلبے والا, قوت والا, جو بڑے بڑے کام انجام دے سکتا ہے, اس کے اندر پاور ہے. اور عزیز اور حکیم, عزیز یہاں پہ اس لیے بھی آیا آگے موسیٰ علیہ السلام کو کچھ معجزے جو دینے, اللہ تعالیٰ جو چاہے کرے. تو اللہ تعالیٰ نے بتایا موسیٰ علیہ السلام کو کہ کون ان سے خطاب کر رہا ہے. اب اس کلام کی کیا لذت ہوگی, کیا وہاں پہ سما ہوگا, تو اللہ ہی بہتر جانتا ہے. اور موسیٰ علیہ السلام کے اوپر اس وقت کیا گزر رہی ہوگی, کیا ان کے دل کے حالات ہوں گے, کیا لینے آئے اور کیا مل گیا. ایک اسرائیلی روایت آتی ہے کہ ایوب علیہ السلام اپنی بیماری کے دنوں میں, ظاہر ہے بہت زیادہ انہوں نے تکلیف سہی, تو بعد میں کسی نے ان سے پوچھا کہ اے ایوب بیماری کے دن زیادہ اچھے ہیں یا صحت کے, تو فرمایا بیماری کے دن بڑے اچھے تھے کیونکہ ہر دن اللہ تعالیٰ مجھ سے کلام کرتا تھا, مجھ سے پوچھتا تھا اے ایوب تیرا کیا حال ہے. اللہ تعالیٰ کا کسی سے کلام کرنا ڈائریکٹلی, کیا لذت ہوگی اس کے اندر. اور عام انسانوں کو یہ خوش نصیبی ہے کہ عام انسانوں کو یہ لذت ملے گی جب وہ جنت میں جائیں گے اور وہاں اللہ تعالیٰ کا دیدار کریں گے, تو اللہ تعالیٰ انڈیویجولی ہر ایک سے کلام کرے گا. اللہ تعالیٰ ہمیں ان لوگوں میں شامل فرما دینا جن سے تو کلام فرمائے جنت میں. وَأَلْقِ عَصَاكَ, اور پھینک دے اپنی لاٹھی کو, اپنے عصا کو. موسیٰ علیہ السلام کے پاس ہر وقت اپنا ایک عصا ہوتا تھا جس سے وہ مختلف کام لیا کرتے تھے. ہم پہلے پڑھ چکے ہیں اپنی بکریوں کے لیے پتے درختوں سے جھاڑتے تھے, اسی طرح ٹیک بھی اس سے لگا لیا کرتے تھے, تو بڑی کام کی ان کی ایک چیز تھی تو ان کے پاس تھی. اللہ تعالیٰ نے فرمایا اس کو ڈال دیں. فلما رآہا, تو جب اس نے دیکھا اس کو, تہتزو, حرکت کر رہی تھی, کأنہا جان, جیسے کہ پتلا سانپ ہو. جو عصا تھا وہ کس میں بدل گیا, ایک سانپ میں. دوسری صورت میں ثعبان کا لفظ آیا تھا جس کا مطلب ہوتا ہے ازدہا. تو ثعبان کا ورڈ ہے, اور ایک جگہ پہ حیتن ہے سورۃ طہٰ میں, اور ہم نے سورہ شعراء میں ہی ثعبان بھی پڑھا تھا نا, سورہ اعراف میں بھی ثعبان آتا ہے, یہاں پہ جان آ گیا. تو حیتن اور جان کے معنی سانپ کے ہیں جو تیزی سے حرکت کرتا ہو. اور سورہ اعراف اور شعراء میں جو ثعبان فرمایا نا, وہ بگ جیسے پائتھون ہوتا ہے, ازدہا ہوتا ہے, جسامت میں بڑا ہوتا ہے. تو یہ ڈفرینٹ کیوں الفاظ آئے؟ وہ آسا ظاہری طور پہ تو اس وادی میں تو سانپ کی صورت میں ہی بنا تھا, لیکن جب فرعون کے دربار میں موسیٰ علیہ السلام نے آسا کو پھینکا تھا نا, تو وہ ازدہا بن گیا تھا فرعون کو خوفزدہ کرنے کے لیے, پھر اس کا سائز اور وہ بڑا ہو گیا تھا بالکل. تو ولا مدبرم ولم یعقب, تو اس وقت موسیٰ علیہ السلام پیٹ پھیر کے منہ موڑ دیا, پیٹ پھیرتے ہوئے اور پیچھے مڑ کے دیکھا بھی نہیں, یعنی پیچھے مڑ کے بھاگے, اتنے خوفزدہ ہو گئے کہ انسان واقعی جب اس کے اوپر ایک دم کوئی اچانک سے چیز آ جائے, یہ دیکھیں پہلے سے پتہ تو نہیں تھا کہ یہ سانپ بن جائے گا, تو اچانک سے کوئی ایسی کیفیت آتی ہے نا, تو بعض دفعہ عورتیں بچے کو بھی بھول جاتی ہیں اپنے خوف کی وجہ سے, ایک دم خدا نہ واسطہ کوئی زلزلہ آ جائے تو باہر جا کے کھڑے جاتے, پھر یاد آتا ہے وہ بچہ تو اندر ہی ہے نا. تو یہ انسان, یعنی ایک اس کی کمزوری سمجھ لیں, جب ہم انسان ہیں تو ہمارے ساتھ یہ ساری چیزیں ہیں, تو موسیٰ علیہ السلام بھی ایک انسان ہی ہے نا, خوف کی وجہ سے بھول گئے کہ میں کس سے ملاقات کر رہا ہوں, میری کس سے بات ہو رہی ہے, ایک دم وہ اچانک جب سامنے آیا ایک دم سانپ, تو وہ ایک نیچرل بات ہے, تو وہ ایک دم پیٹ پھیر کے بھاگے. اس سے پتہ چلتا ہے کہ ان چیزوں سے جیسے کہ ایک دم خوف آ جاتا ہے تو اس میں کوئی ایسی بات نہیں ہے, اچھا تم اگر اللہ سے ڈرتے ہو تو پھر اس سے کیوں ڈرتے ہو, یہ ایسی نہیں بات ہے, یہ ایک یعنی انسان کی فطرتن چیز ہے, کتوں سے ڈر لگتا ہے, سانپ سے ڈر لگتا ہے, یا ان چیزوں سے ڈر لگتا ہے, وہ کوئی ایسے حشرات سے ڈر لگ جاتا ہے, انسان کی ایک نیچرل بات ہے. اور اس کے اندر ایک بات یہاں پہ بعض علماء نے لکھی کہ موسیٰ علیہ السلام جس لاٹھی پر ٹیک لگائے ہوئے تھے اور جس کا سہارا لیتے تھے, اللہ تعالیٰ نے اسی لاٹھی کو فرمایا کہ زمین پر ڈال دیں. اس میں یہ اشارہ ہے کہ جو شخص اللہ کی ندا سنتا ہے نا, اللہ جب اس کو پکارتا ہے, تو پھر اسے ہر اس چیز کو پھینک دینا چاہیے جس کا وہ اللہ کے سوا سہارا لیتا ہے, بس پھر اس کو چاہیے کہ صرف اللہ ہی کا سہارا لے. یا موسیٰ لا تخف, اللہ تعالیٰ نے فرمایا اے موسیٰ ڈرو نہیں, انی لا یخاف لدی المرسلون, ہمارے ہاں رسول ڈرا نہیں کرتے. یعنی اس میں بھی یہ خوشخبری مل گئی کہ اب آپ رسول ہیں, سبحان اللہ, اب یہ معمولی بات نہیں, اب آپ اللہ کے چنے ہوئے بن گئے ہیں, اور اب رسول بن گئے تو پھر آپ ڈرنے کی کوئی بات نہیں, اللہ تعالیٰ تو آپ کو اتنا بڑا مقام دے رہا ہے. اور دیکھیں آپ کے نبی صلی اللہ علیہ وسلم کو جب رسالت ملی تھی, تو آپ صلی اللہ علیہ وسلم بھی جبرائیل علیہ السلام نے جب آئے تھے آپ کے پاس غار حرا میں, تو کیسے آپ صلی اللہ علیہ وسلم خوف زدہ ہو گئے تھے, فرمایا تھا کہ خدیجہ رضی اللہ تعالیٰ عنہ سے زمیلونی زمیلونی, مجھے اڑا دو کوئی چیز, مجھے اڑا دو کوئی, اتنی یعنی خوف کا اور اس کا عالم تھا آپ پہ. تو جس نے پھر دین کا کام کرنا ہونا, پھر اس کو اپنے اندر سے ایسے خوف نکالنے پڑتے کہ وہ پھر اور چیزوں سے ڈرنے لگے, جبکہ وہ یہ سمجھنا چاہیے اس کو کہ اللہ میرے ساتھ ہے. اور یہاں پہ پتہ چل گیا کہ کوئی انبیاء جو ہوتے ہیں وہ عالم الغیب نہیں ہوتے, تو ان کو پہلے ہی پتہ یہ سانپ بنے گا اور یہ تو ایک معجزہ ہے, اور پھر میں اس کو اٹھا لوں گا تو پھر یہ لاٹھی بن جائے گا, یہ نہیں ہوتا. تو فرمایا ہمارے پاس رسول ڈرا نہیں کرتے, اللہ نے آپ کو چن لیا ہے, الا من ظلم. اب بعض نے اس کو اسی کے ساتھ جوڑ دیا الا من ظلم, یعنی یہ پچھلی آیت کے ساتھ ہی, اور بعض نے اس کو الگ سے اگلی آیت لیا کہ الا من ظلم ثم بدل حسنا بعد سوء فانی غفور رحیم. یہ اگر ہم اس کو ایسے لیں الگ سے, تو پھر مطلب ہے پیغمبر ڈرا نہیں کرتے, لیکن جو لوگ ظلم کریں وہ ڈرتے ہیں, مگر پھر وہ اگر اس کے بدلے نیکی کر لیں, उस बुराई के पीछे, तो भी मैं बख्शने वाला मेहरबान हूं। कोई जुल्म करने वाला भी अगर होता है तो फिर भी अगर वो अपनी बुराई को भलाई के साथ बदल ले तो फिर भी अल्लाह ताला उसको भी माफ कर देता है। क्या समझ आ गई बात? यानी मेरे पास रसूल डरा नहीं करते, डरते तो वो है जो कसूरवार हो, लेकिन अल्लाह ताला तो कितना मेहरबान है हमारे जैसों के लिए। ये बात है जिन्होंने अपने ऊपर जुल्म किया, डरता वो है जो कसूरवार है, लेकिन अगर वो भी अपनी बुराई को भलाई से बदल ले तो अल्लाह ताला फरमाते मैं उसके लिए भी गफूर रहीम हूँ। कुर्बान जाए ऐसे रब पे जो तसल्ली देता है ऐसे लोगों को जिन्होंने अपनी जानों पे जुल्म किया, जिनसे गुनाह हो गए, जो बुराइयों में आगे निकल चुके हों, फिर भी उसके बाद उनको एहसास हो जाए और वो उस बुराई को छोड़ के भलाई के रास्ते को इख्तियार कर ले। अपनी बुराइयां पहले बुराइयां करते रहे, जिंदगी आधी बुराइयों में गुजर गई, वो पता ही नहीं था, जहालत थी, फिर उसके बाद अपनी जिंदगी का रुख मोड़ लिया, भलाई से बदल दिया उस जिंदगी को, भलाइयों का रास्ता इख्तियार कर लिया। तो मेरा रब ये नहीं फरमाता कि बुराई पहले क्यों की थी, अब तुम्हें याद आ गया भलाइयां करना, अब क्या फायदा करने का। हम माएं तो यही कहती है ना बच्चों, अब क्या फायदा, पहले तुम ये करते रहे अब तुम ये करने लगे। अल्लाह ताला फरमाता नहीं, बस तुमने अपना रास्ता बदल दिया, गलती का तुम्हें एहसास हो गया और तुमने अब भलाइयां शुरू कर दी, तो बेशक मैं गफूर रहीम हूं। अल्लाह अकबर। यानी शर्त यह है कि तुम बुराई को छोड़ के भलाई का रास्ता इख्तियार करो। तुम्हारी वो तौबा ना हो कि बस तस्बीहें तौबा की तस्बीहें, इतनी 1,25,000 भी हो गई, इतनी हो गई, सुबह भी इस्तग़फ़ार शाम भी इस्तग़फ़ार के इतने वजीफे कर लिए, वो नहीं। बदलो, फिर बदलो, बुराई को छोड़ के भलाई करो। समझ आई? तो ये आयत अगर आप इसको अलग से देखें, उसके साथ नहीं, पिछली वाली के साथ नहीं अटैच, मेरे साथ, मेरे पास कोई रसूल जो है वो नहीं मेरे पास खौफ खाते, खौफ तो वो खाते हैं, डरते तो वो हैं जो जुल्म करके रहे, लेकिन फिर अगर कोई जुल्म को भी, कोई बुराई को भी बदल लेता है नेकी से, तो वो मुझे पाएगा कैसा? गफूर रहीम। अल्लाह तो हम सब की भी बख्शिश कर देना, ये हम कोशिशों में लगे हुए, अल्लाह हम तो मुकम्मल नहीं, अल्लाह हम तो कमजोर हैं, तू गफूर रहीम है। तो एक ये माना हो गया। दूसरा माना क्या है कि अगर हम पिछले के साथ ही जोड़े, लदई अल मुरसलून, हमारे पास कोई रसूल डरा नहीं करते, मगर जिसने जुल्म किया, जिस रसूल से कोई गलती हो गई हो, गलती का मतलब यहाँ पे डायरेक्ट मूसा अलैहिस्सलाम को इंडिकेट नहीं किया कि कौन सी जो आपसे गलती हुई थी, जो आपसे कसूर हुआ था, बल्कि वो एक इशारा दे दिया गया जिसमें मूसा अलैहिस्सलाम से, याद है वो कत्ल हुआ था किब्ती का, हालांकि कत्ल करने का ना इरादा था ना कुछ था, मुक्का मारने से कौन मर जाता है, लेकिन बस वो मर गया, इस इंटेंशन से भी नहीं मारा था, मगर एक गलती हो गई ना। तो फिर उसके बाद उसने नेकी से उसको बदल दिया, तो फिर अल्लाह गफूर रहीम है, ठीक है। तो मतलब कहने का कि ऐसे रसूल जिससे कोई जुल्म हो गया, फिर वो अपनी कोई बात नहीं, फिर भी मूसा, यानी इसमें भी मूसा अलैहिस्सलाम के लिए एक ढारस थी कि मूसा फिर डरने की क्या बात है, और उसने अगर अपनी बुराई को भलाई में बदल दिया तो फिर वो अल्लाह ताला को गफूर रहीम पाएगा। क्योंकि बाज मुफसरीन कहते हैं कि मूसा अलैहिस्सलाम इसलिए भी एकदम डरे कि अल्लाह मेरे से बात कर रहा है और मेरे से तो ये कसूर हुआ हुआ है, मुझे रिसालत मिल रही है, और मेरे वो डर गए ना एकदम, जैसे इंसान को कोई एकदम कोई बड़ी चीज हमारे जैसों को कोई मिलने लगे तो फिर हम डर जाते हैं, अल्लाह मैं तो इतनी कसूरवार हूं, इतनी वो हूं, मैं कहां इसके काबिल ना। तो इंसान एक ये फितरी सी बात है। तो मूसा अलैहिस्सलाम से जो वो कसूर हुआ था, एकदम उनको वो चीज दे उनको डरा दिया, तो अल्लाह ताला ने फरमाया नहीं, वो डरते वो हैं, लेकिन जो अपने नेकियों से बदल लेते हैं बुराई को, यानी अब तौबा कर ले, याद रखें नेकी से कैसे आप बुराई को नेकी से कैसे बदलेंगे, तौबा करके, और खाली तौबा नहीं करके, बुराई में जैसे अपने आप को पहले थकाते थे ना, पहले इतने शौक से भागते थे, दौड़ते थे उस बुराई के लिए, उसमें खुद को थकाया हुआ था, उसमें खुद को मगन किया हुआ था, उसमें टाइम लगाया हुआ था, उसमें बड़ा जोश दिखाते थे। इसी तरह अब नेकी के कामों में खुद को थकाओ, नेकी के कामों में खुद को दौड़ाओ, नेकी में जोश दिखाओ। हम जो हम सबका ये हाल है ना, हम सोचते हैं कि जो दिखें ये कुरान से ने हमें जो अभी तक थोड़ा बहुत हमने जो इससे सीखा है, अभी तक जो हमें राह मिली है, तो फिर उस जिंदगी पे पशेमानी होती है कि अल्लाह हमने तो पहले बड़ी गलत उल्टे पुल्टे काम किए, क्या करें। अब सोचे फिर उन बुराइयों के अंदर उन गलत कामों के लिए बड़ा शौक करते थे, बड़ा भागते दौड़ते थे, तो अब खुद को नेकी के कामों में भगाए। तो हम सब के लिए ये आयत एक रहनुमाई है, किस तरह हम अब अपने लिए अल्लाह की रहमत और उसकी मग़फ़िरत के हकदार बन सकते हैं, जब हम फिर दौड़ेंगे उसी तरह भलाई में अब जैसे हम पहले बुराइयों में दौड़ते थे। ठीक है, तो फिर बस खालम खुली तौबा करके नहीं बैठ जाना, फिर अब कितना होना चाहिए हमारी मेहनत, फिर बताएं ये कितनी भाग दौड़ होनी चाहिए, कितना हमें स्ट्रगल करना चाहिए। फिर ये तो काम आसान ही हो गया ना, पहले बहबूज के अंदर बुराइयां कर ले, उसके बाद जी तौबा है हमारी, चलो जी अब हम बैठ गए आराम से, नहीं अब भागो। हमारे सामने कुछ लोगों की मिसालें हैं कि पहले गाना गाते थे, फिर उसके बाद जब अल्लाह ने हिदायत दे दी तो उन्होंने अपने आप को कैसे दौड़ाया नेकियों में, कैसे दौड़ाया, फिर अल्लाह ने उनका अंजाम भी सारी दुनिया को दिखाया। तो वह अदखिल यदक फी जेबिका, और दाखिल कर दे अपना हाथ अपने गिरेबान में। अब अल्लाह ताला दूसरा मौजा देते हैं कि पहले असा का, अब अपने जो हाथ को अपने गिरेबान में डालो, तखरुज बैदा मिन गैर सु, तो निकलेगा सफेद बगैर किसी तकलीफ के, एकदम वो ग्लोइंग होता था, जैसे सफेद वो नहीं कि बीमारी वाला सफेद नहीं कि सफेद सा हो गया बर्स के जैसे उसके होता है बीमारी में, तो ये कैसा कि जैसे ग्लो करता है, नूर होता है उसके अंदर। फी तिसी आयातिन इला फिरौन व कौमी ही, नौ निशानियों में फिरौन की तरफ और उसकी कौम की तरफ, यानी ये जो दो निशानी है ये आबाद में भी हम आपको देंगे निशानी, ये तो दो है ना, इसके बाद भी आपके पास निशानियां आएंगी, नौ निशानियों में से ये निशानियां, उसके बाद फिर निशानियां अल्लाह ताला ने दिखाई थी ना कि हदसाली भी आई थी फिरौन की कौम पे, फिर वो टिड्डियां, फिर वो हमने सब पढ़ा हुआ खून का, जुओं का, मेंढकों का, इन सारी चीजों का, ये यानी एक मूसा अलैहिस्सलाम की तरफ तो मौजज़ात ही थे ना, अल्लाह की निशानियां थी, और एक उनके ऊपर अजाब की कैफियत थी। इन्नहुम कानु कौमन फासिकीन, बेशक वो लोग हैं जो नाफरमान है, वो वैसे भी उनका कुफर था, फिरौन को खुदा समझते थे और जो उनका जुल्म था वो इसके अलावा था। फलम्मा जाअतहुम आयातुना, तो जब आ गई उनके पास हमारी आयात। अब ये देखिए यहाँ पे ये सीन खत्म हो गया, ठीक है, अब ये सीन ओवर हो गया जो वहां पे मूसा अलैहिस्सलाम की तूर पे अल्लाह ताला से बातचीत हो रही थी। अब वो अगला सीन है जिसके अंदर मूसा अलैहिस्सलाम ने वो मौजे दिखाए, हमने सूरह शोरा में पढ़े थे, वो वहां पे ज्यादा डिटेल में है कि किस तरह मूसा अलैहिस्सलाम फिरौन के दरबार में थे। यहाँ पे डिटेल किसकी है, जो नबूवत मिलने की उनकी। तो जब उनके पास गए और हमारे मौजज़ात उनको दिए, मुबसिरतन, रोशन, बिल्कुल क्लियर थे, पालू हाजा सिहर मुबीन, तो उन्होंने कहा कि ये तो खुला जादू है, ये तो जादू के सिवा कुछ नहीं। तो ये हम पढ़ चुके हैं सूरह शोरा में कि कैसे मूसा अलैहिस्सलाम ने ये मौजज़े दिखाए और कैसे उन्होंने उसका रद्द कर दिया। जादू क्या मतलब, ऐसी ये तो सिर्फ आंखों का यानी एक बेहकीकत सी चीज है, शोभदाबाजी सी है। वजहदू बिहा, और उन्होंने इनकार किया उनका, और मैंने बताया आपको जहद कौन सा इनकार है, यानी उनकी उनको पता है, अंदर से पता है कि ये हकीकत है, ये सही है ये बात, और मूसा अलैहिस्सलाम हक बात कह रहे हैं और ये जादू वादू नहीं है, लेकिन फिर भी इनकार कर रहे हैं, ये वो इनकार है। वस्तयकना था अनफुसुम जुल्मन व उलुवा, और यकीन कर लिया इसका उनके नफ्सों ने जुल्म के साथ और सरकशी के साथ। यानी उनका जो इनकार था उसका उसकी वजह क्या थी कि उनके दिलों को ये तो यकीन था कि अल्लाह की तरफ से, मगर उनके जो जुल्म था और उनकी जो सरकशी थी तो हमने नहीं मानना। उलूफ किससे है? आली से। जैसे ना, जैसे हम कहते हैं आली जा, आली यानी बड़ा, बड़ा बनने की ख्वाहिश। तो अपने आप को वो इतनी बड़ी चीज समझते थे कि उन्होंने कहा कि ये हम कैसे मान जाएं, मूसा अलैहि सलाम से मान ले तो हमारी बड़ाई किधर चली जाएगी। लेकिन जब इंसान के अंदर अपनी बड़ाई आ जाती है ना, सरकशी आ जाए, वो बात को फिर मानता नहीं है। और जुल्म भी क्या है? जुल्म यानी किसी को उसका हक ना देना, जो जो जिस चीज का हकदार है उसको उसका हक ना देना। इंसान जब सारी चीजें खुद ही समेटना चाहता है तो वो नहीं चाहता कि दूसरे का हक उसको दे। ये अल्लाह का हक देने से इनकारी थे। जब वो फिरौन खुद खुदा बना हुआ है तो वो क्यों ऐसे करेगा कि वो मैं किसी और को मान लूं, मेरी खुदाई कहां जाएगी फिर। فَانْظُرْ كَيْفَ كَانَ عَاقِبَةُ الْمُفْسِدِينَ। ये है पॉइंट, ये है कंक्लूजन, ये है असल बात। बात सारी बात की जिस्ट ये है, खुलासा ये बात ये है कि तुम इस बात पे गौर करो कि क्या अंजाम हुआ फिर फसाद करने वालों का। फिर जब उन्होंने इनकार कर दिया और उन्होंने इस चीज को बस समझ लिया कि बस हमने नहीं मानना अपनी जुल्म और सरकशी की वजह से, हालांकि वो जान गए थे कि हक वाजे है, बिल्कुल साफ उनके सामने था। इसी वजह से तो फिरौन जब मरने लगा था, डूब रहा था, तो क्यों उसने कहा मरने वक्त उसको ऐसा क्या याद आ गया था उस वक्त उसको? क्योंकि अंदर पता था कि मूसा अलैहि सलाम हक है, ये सच्चा दीन लेकर आए हैं, लेकिन वो बस ऊपर ऊपर से नहीं मान रहा था। अगर मान जाता तो उसको कुर्सी जाती भी लगती थी, मफाद होता है ना अपना। अस्तग़फिरुल्लाह। और तकब्बुर जब आला बनने की ख्वाहिश है, वो तो फिर इंसान जो मुतकब्बिर होता है वो तो जैसे अबू जहल वगैरह था, अगर मान के नहीं दिया आखिर तक। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था ना, मेरी उम्मत का फिरौन अबू जहल है। अबू जहल तो फिरौन से भी गया गुजरा था, तो मौत के वक्त भी नहीं माना था, इतना उसके अंदर तकब्बुर था। तो ऐसे भी होते, लेकिन इसको चूंकि पता था अंदर और ये जानता था अच्छी तरह, इसलिए मौत के वक्त ये मान रहा था। लेकिन अल्लाह ताला ने फरमाया तुम देखो तो सही कि फिर फसाद करने वाले लोगों का अंजाम क्या हुआ। इससे इबरत पकड़ो कि अल्लाह ताला के हाँ फिर ऐसे लोग हमेशा नहीं रहते, फिर देखो उनका इबरतनाक अंजाम, रहती दुनिया तक लोग याद करेंगे कि फिरौन कैसे मरा था। अल्लाह ताला इन आयात के जरिए हमें सबक लेने की तौफीक अता फरमाए, हम वाकई जो इनका हक है वो अदा कर सके। सुभानक अल्लाहुम्मा व बिहमदिक नशहदु अन ला इलाहा इल्ला अंत नस्तगफिरुका व नतूबु इलैक। तिलावत सुनिए।
अऊज़ु बिललाहि मिनश शैतानिर रजीम। بسم الله الرحمن الرحيم طاسين تلك آيات القرآن وكتاب مبين هدى وبشرى للمؤمنين الذين يقيمون الصلاة ويؤتون الزكاة وهم بالآخرة هم يوقنون إن الذين لا يؤمنون بالآخرة زينا لهم أعمالهم فهم يعمهون أولئك الذين لهم سوء العذاب وهم في الآخرة هم الأخسرون وإنك لتلقى القرآن من لدن حكيم عليم. إذ قال موسى لأهله إني آنست نارا سآتيكم منها بخبر أو آتيكم بشهاب قبس لعلكم تصطلون. فلما جاءها نودي أن بورك من في النار ومن حولها وسبحان الله رب العالمين. يا موسى إنه أنا الله العزيز الحكيم. وألق عصاك. فلما رآها تهتز كأنها جان ولا مدبرا ولم يعقب. يا موسى لا تخف إني لا يخاف لدي المرسلون. إلا من ظلم ثم بدل حسنا بعد سوء فإني غفور رحيم. وأدخل يدك في جيبك تخرج بيضاء من غير سوء في تسع آيات إلى فرعون وقومه إنهم كانوا قوما فاسقين. فلما جاءتهم آياتنا مبصرة قالوا هذا سحر مبين. وجحدوا بها واستيقنتها أنفسهم ظلما وعلوا فانظر كيف كان عاقبة المفسدين.